اللهم صل على محمد وآل محمد.
بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. تفصیلات موت کے سلسلے میں درس نمبر 14. تفصیل اس کی آگے چل کر ہم بیان کرتے رہیں گے, اور تھوڑی سی اس سے پہلے جو ایک تمہیدی گفتگو ہوتی ہے وہ بھی آپ کے سامنے ہو جائے. جن معصوم کی آج پیدائش ہے انہیں کی اس حدیث سے آج کی ہم ابتدا کرتے ہیں کہ پیغمبر اسلام فاطمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ وطن کی محبت ایمان میں سے ہے. اس کے بہت سارے معنی اور مفہوم بیان کیے گئے ہیں, لیکن علماء نے کہا کہ سب سے جو بہترین معنی ہیں اس کے وہ یہ ہے کہ اس وطن سے مراد وطن اصلی اور وطن حقیقی ہے, یعنی عالم آخرت. اور وہ جو آپ بہت کثرت سے جو آیت سنتی ہیں ارجعی الی ربک راضیہ مرضیہ, اے مطمئن نفس ارجعی رجوع کر لے واپس پلٹا اپنے وطن اصلی کی طرف. تو یہاں بھی رجوع کرنا واپس پلٹنے سے مراد یہ کہ انسان جو واپس پلٹتا ہے تو وہ اپنے وطن واپس پلٹتا ہے. اچھا اب ایک مسئلہ یہاں پر یہ پیدا ہوتا ہے کہ جب یہ بات طے ہو گئی کہ یہ جو وطن ہے اس سے مراد عالم آخرت مراد ہے, تو آخر اس دنیا سے ہم کو اتنی زیادہ محبت کیوں ہو گئی؟ اس کی بہت سی وجوہات بیان کی گئی ہیں, آج مجھے صرف ایک وجہ بیان کرنی. دیکھیے یہ جو بچہ شکمہ مادر میں 9 مہینے یا موجودہ میڈیکل سائنس کے مطابق 10 مہینے گزارتا ہے, اتنا اور بتا دوں کہ بہت سی شخصیات ایسی رہی ہیں جیسے مثلا امام حسین علیہ الصلوۃ والسلام کے متعلق ملتا ہے, اور انبیاء میں حضرت یحییٰ کے متعلق ملتا ہے کہ یہ فقط 6 ماہ کی مدت میں مدت حمل کے بعد پیدا ہو گئے تھے. ہاں البتہ ایک بات جس میں خاص مجھے بتانی تھی اور بہت کم لوگوں کے علم میں یہ بات ہے کہ حضرت مریم کے بطن میں حضرت عیسیٰ کا جو حمل تھا وہ فقط یا تو 9 گھنٹے کا تھا یا دوسری روایت کے مطابق 3 گھنٹے کا تھا, یعنی صرف اور صرف اتنی, ایسا نہیں تھا کہ پورا عرصہ انہوں نے اس طرح سے گزارا, نہیں بس 9 گھنٹے یا 3 گھنٹے کے بعد پھر حضرت عیسیٰ کی پیدائش ہو گئی تھی. تو اتنا عرصہ جب شکمہ مادر میں وہ بچہ گزار لیتا ہے تو اس کو وہ اس شکمہ مادر کو ہی اپنی پوری کائنات سمجھ لیتا ہے اپنی بے وقوفی کی وجہ سے کہا جائے, کیونکہ وہ اتنا عرصے وہاں رہنے کا عادی ہو چکا ہوتا ہے. پھر اس کے بعد وہ وہاں سے نکلنا نہیں چاہتا. جب بھی آپ نے دیکھا ہے نا کہ بچہ پیدائش کے فوراً بعد روتا ہے, اس کی بھی بہت سی وجوہات بیان کی گئیں جس میں سے ایک وجہ یہ بھی کہ بچے کو شکمہ مادر سے اتنی زیادہ محبت ہو چکی ہوتی ہے کہ وہ وہاں سے نکلنا نہیں چاہتا. تو ایک فرشتہ ہے جس کا نام ہے زاجر. آج 3 نئے فرشتوں کا میں تعارف آپ سے کرواؤں گا, جس میں سے پہلا تعارف یہ ہے اس فرشتے کا ہو رہا ہے. اس کا نام ہے زاجر, زے الف جیم رے. زاجر جو سورۃ صافات کے اندر بھی ہے جو دوسری آیت ہے فس زاجرات زجرا, اس کا کام یہ ہے کہ یہ رحم مادر سے ڈیلیوری کے وقت بچے کو باہر نکالتا ہے. اتنے دن رہنے کی وجہ سے اس بچے کو شکمہ مادر سے اتنی محبت ہو چکی ہوتی کہ وہ باہر نہیں نکلنا چاہتا, وہ انکار کرتا ہے. لیکن یہ جو فرشتہ زاجر ہے یہ زجر کرتا ہے, زجر کے معنی ہے زبردستی کرنا, اور زبردستی کر کے اسے وہاں سے نکالتا ہے کہ یہ رہنے کی یہ جگہ نہیں ہے, بلکہ اصل یہ دیکھو جگہ یہ ہے جہاں کتنے مہربان لوگ تمہارا انتظار کر رہے ہیں. بچہ اس وقت بہت گھبراتا ہے, روتا ہے. اس کی ویسے اور بھی بہت ساری وجوہات بیان کی گئی ہیں, مثلا ایک تو وجہ وہی ہے جو کہ محدث نعمت اللہ جزائری نے انوار نعمانیہ میں لکھی, فرماتے ہیں کہ بچے کے رونے کی وجہ یہ بھی ہے کہ خدا پیدائش کے وقت اس کو موت و فنا और मसाइब दुनिया का इल्हाम करता है। उसको जानकर बच्चा एकदम से दहशत ज्यादा हो जाता है और रोने लगता है। एक वजह ये, और तीसरी वजह एक और भी है जो कही गई है कि शैतान पैदाइश के वक्त बच्चे को मत करता है जिससे बच्चा रोता और चीखता है। और उसकी वजह से भी बच्चे की ऐसी कैफियत हो जाती है। तो रोने की बहुत सी, तो हमें जो दुनिया से मोहब्बत हो गई है उसकी एक वजह है कि हमने काफी अरसा क्योंकि यहाँ पर गुजार लेते हैं, इस वजह से हम अपनी नादानी में ये समझने लगते हैं कि शायद अब हमें हमेशा यहीं पर रहना हो क्योंकि वो आलम आखरत हमारी निगाहों से इस वक्त पोशीदा। अच्छा देखिए, अभी तक इस शैतान को कोई और देख नहीं पाता। देखिए, जिस वक्त पैदाइश के फौरन बाद बच्चे को शैतान मस्त करता है, शायद जो बच्चे के कान में अजान देने का जो मसला है वो शायद इस वजह से भी हो कि इधर से शैतान मौजूद है, उधर से फौरन बच्चे के कान में अजान दी जा रही है और अकायदे हक्का की तालीम दी जा रही है। जब भी मुस्तहबात में से भी है कि जो हमने तरबियत औलाद के सिलसिले में क्लासेस जो यहाँ पर मुनक़िद हुई थी उसमें भी ये बात आई थी कि उसका सही टाइम ये है कि बच्चे की नाप कटने से पहले अजान व अकामत दे दी जाए, उसके बाद भी दी जा सकती है लेकिन असल और बेहतरीन टाइम जो फिकही मसला है वो नाप कटने से पहले अजान देने का मसला है। अच्छा, अब लोगों को तो नहीं नजर आता कि शैतान ने मस किया है नहीं किया, लेकिन बहरहाल जिन लोगों की मादियात के पर्दे उनके सामने नहीं है उनके साथ बहरहाल उनको तो वो सब चीजें नजर आ जाती हैं। वो जो रिवायत है ना कि जिसमें तफसीर साफी के अंदर भी है कि पैगंबर इस्लाम खाने काबा की दीवार से पीठ लगाकर बैठे हुए थे, तो उसी वक्त मौलाए कायनात भी वहां पर मौजूद थे। अच्छा, इसको अल्लामा मजलिसी ने ऐनुल हयात में भी लिखा है। तो देखा कि एक बूढ़ा था जो कि बहुत ही कमर खमीदा, कमर झुकी हुई और सफेद अबरू उसके, और पैगंबर इस्लाम के पास आता है और कहता है कि या रसूलल्लाह मेरे लिए मगफिरत की दुआ कर दीजिए। पैगंबर इस्लाम ने उससे एक जुमला कहा कि तेरी उम्मीद ना उम्मीदी है, तेरी कोशिशें रायगा हैं और तेरा अमल गुमराही। वो बूढ़ा टहलता हुआ चला गया। मौलाए कायनात सामने मौजूद थे, रसूलल्लाह ने कहा कि अली मालूम है कि ये कौन था? ये शैतान था। मौलाए कायनात कहते हैं मैं भागता हुआ उसके पास गया और उसके गरेबान में हाथ डाला कि उस नजीस शख्स उसके नजीस गले में हाथ डाला कि मैं इसको अभी खत्म कर दूं, तो अचानक से वो बोल पड़ा कि अली ऐसा ना करें, मुझे वक्त मालूम तक की मोहलत दे दी गई। और फिर मौला ने उसको छोड़ा। तो बहरहाल खुदा के जो देखिए जो हकीकी दोस्त होते हैं ना, वो मौत से डरते नहीं बल्कि मौत का इंतजार करते हैं। फतमन्नबुल मौता इन कुंतुम सादिकीन, जो कि छठे इमाम की भी हमारे रिवायत है ना। ये जो मौत है ना, ये मुखलिस बंदों के लिए निजात का पैगाम है और मुजरिमीन के लिए हलाकत का पैगाम है। मौलाए कायनात ने शहजादी कौनैन फातिमतु ज़हरा सलामुल्लाह अलैहा की शहादत पर कुछ अशार कहे थे। बिहार में भी वो अशार मौजूद हैं कि मेरा नफ्स इस दुनिया में रहना नहीं चाहता। देखिए, हमने इससे पहले कहा था कि मौत की तमन्ना करना, लेकिन हम जिस अंदाज में मसाइब दुनिया से घबराकर मौत की तमन्ना करते हैं उस लिहाज से नहीं, बल्कि इन अशख़ास का लिकाए परवरदिगार से जल्द मुलाकात की तमन्ना करने का एक अलग मफहूम होता था। मौला फरमाते थे कि मेरा नफ्स इस दुनिया में रहना नहीं चाहता, मेरा नफ्स इस दुनिया में कैद, काश मेरा नफ्स भी इस दुनिया से निकल जाता। ए फातिमा, आपके बगैर जिंदगी बिल्कुल बेमाने है और मैं इस डर से गिरिया कर रहा हूं कहीं मेरी जिंदगी तवील ना हो जाए। और सिफीन के भी मैदान में आप मौत को अक्सर बार बार याद करते थे और कहते थे ऐ मौत आ और मुझे राहत और आराम दे, तू मेरे सारे दोस्तों को अपने साथ ले गई। और खुद शहजादी वफात पैगंबर के बाद तो शहजादी ने मुकर्रर मौत की तमन्ना की थी, फतमन्नबुल मौता इन कुंतुम सादिकीन, अगर तुम सच्चे हो तो मौत की तमन्ना कर। और फिर जब फिदक के मामले के बाद मौला से शिकायत के लिए पहुंची थी शहजादी, तो उसने भी ये जुमला कहा था, काश मैं इस जिल्लत से पहले मर जाती। ये जुमले हैं। उसके बाद फिर कब्र रसूल के ऊपर भी आई थी और काफी ज्यादा गिरिया करने के बाद शिकायत की थी और उसके बाद फिर उसके बाद एक दुआ भी की थी, इलाही अज्जिल वफाती सरियान, परवरदिगार बस अब तू मुझको जल्द मौत दे दे, मैं इस जिंदगी ये दुनिया से सैर हो चुकी हूँ, मैं अहले दुनिया से बेजार हूँ, और मुझे मेरे वालिद से मिला दे, इन्हीं के बेटे इन्हीं खातून के इमाम हुसैन अलैहिस्सलाम। फरमाते थे कि मैं अपने बुजुर्गों से मुलाकात का इस कदर इश्तियाक रखता हूँ जिस कदर याकूब को यूसुफ से मुलाकात का था, गुजरे हुए अपने बुजुर्ग। और जिस वक्त मुस्लिम इब्ने अकील की शहादत की खबर मिली थी तो उस वक्त भी मौलाना जो जुमले कहे थे वो किताबों में पढ़ने के काबिल हैं, जिसमें दो जुमले आपको बस फकत सुनाने हैं। मौलाना ने मुस्लिम की शहादत की खबर सुन के फरमाया था कि अगर माल इसीलिए जमा किए जाते हैं कि उनको छोड़कर जाना है तो फिर बुखलो कंजूसी क्यों की जाए, और अगर जिसम मरने के लिए पैदा हुए हैं तो तलवार से कत्ल हो जाना सबसे ज्यादा अफजल, तो फिर क्यों ना तलवार से कत्ल खुदा की राह में जान दी जाए। तो इस तमहीद के बाद आपने देखा कि बहरहाल मौत कोई ऐसी चीज नहीं है, जो मुखलिसीन लोग हैं उन्होंने बाकायदा मौत की तमन्ना की। अच्छा, एक सवाल आप लोगों का बहुत ज्यादा, मैंने तो पहले इसको सरसरी से जवाब दे के टाला, लेकिन अब क्योंकि काफी गैप भी आ गया बीच में, तो आप में से अक्सर के दिमाग में वो सवाल उठा था कि जब हमने कब्रिस्तान के इंतखाब की बात की थी और फिर कई लोगों ने ऐसे अंदाज से सवाल पूछे कि फिर तो कुछ खुलाफा ऐसे थे कि जिनको ज्यादा ये मुकाम और मर्तबा हासिल हो गया कि रसूल अल्लाह के साथ दफन हो गए। वैसे तो इसके एक दफा जवाब में सीनियर मोस्ट क्लास है उसके अंदर भी एक दफा आ चुका है, और सर अलीम साहब ने भी गालिबन इस मौजू के ऊपर क्लास ली है, लेकिन क्योंकि अब ज्यादा ग्रुप्स जमा हो गए तो हम इसको दोबारा दोहरा देते हैं सरसरी जवाब से, हो सकता है कि आप लोगों की सहरी ना हुई हो। तो देखिए, बाज़ औक़ात किसी अच्छी जगह पर दफन हो जाना, बस इस सवाल का जवाब देने के बाद हम फौरन पहली रात जो मुर्दे के ऊपर गुजरती है उसके तस्करे के ऊपर आ जाएंगे कि आखिर इनको ये सआदत, लोग कहते हैं कि भाई अगर ये ऐसे ना होते तो इनको ये सआदत किस तरीके से मिलती। तो देखिए, बहुत सारे इसके दलाइल दिए गए। पहली दलील तो वही दी जाती है जो मस्जिद नबवी की दलील होती कि जिस जगह आज मस्जिद नबवी कायम है, तारीख में मिलता है कि ये मस्जिद बनने से पहले यहां पर कुफ्फार मुशरिकीन मदीना का कब्रिस्तान था, यहां पर कुफ्फार मुशरिकीन दफन होते थे। पैगंबर इस्लाम ने यहां पर कुछ झाड़ियां उगी हुई थी, कुछ दरख्त उगे हुए थे, उस जगह को साफ करवाया और उसके बाद फिर खुदाई करवाई गई, और फिर किसी की कोई हड्डी वगैरह उस खुदाई के दौरान किसी मुशरिक के हाथ आई तो उसको निकलवा के फेंक दिया गया। अब अगर हम इस फॉर्मूले को सही तस्लीम कर लेंगे, कोई शख्स ताकत व हुकूमत के बलबूते पर अगर किसी जगह दफन हो जाए किसी मुकद्दस जगह पे, तो आपका क्या ख्याल है उसके बावजूद मस्जिद नबवी के तामीर के बाद क्या कुफ्फारों मुशरिकीन के ऊपर कोई रहमत नाजिल होने लगी होगी ऐन उसी जगह पर जहां मस्जिद नबवी आज है या कुफ्फार मुशरिकीन का कब्रिस्तान था, या नाउज़ु बिल्लाह मिन ज़ालिक उनके ऊपर अजाब की का कोई असर मस्जिद नबवी पर पड़ता होगा। हरगिज भी ऐसा नहीं, तब फातिह इब्ने साद वगैरह तक के अंदर ये रिवायतें हैं कि अनस सहाबी से बाकायदा उसके अंदर रिवायत भी की गई है कि पैगंबर इस्लाम ने उन तमाम कब्रों को खुदवा दिया, दरख्तों को कटवा दिया, और कोई हड्डी वगैरह भी अगर उस जगह से निकली तो उसको भी फिकवा दिया गया। अच्छा, दूसरी दलील जो इस सिलसिले में दी जाती वो जो सूरह आराफ की है, नादा असहाबुन नारे असहाबुल जन्नत, जहन्नुमी जन्नतियों को पुकार कर कहेंगे अन अफीजु अलैना मिनल माए और मिम्मा रज़क़कुम अल्लाह, तुम्हें जो कुछ खुदा ने अपने फजल से दिया है उसमें से कुछ पानी हमें भी दे दो, और उस रिस्क में से भी कुछ हमें दे दो जो खुदा ने तुम्हें दिया है। उस वक्त जन्नती कहेंगे कालू इन्नल्लाह हर्रमहुमा अलल काफिरीन, खुदा ने ये सब काफिरों के ऊपर हराम करार दिया है। अब देखिए, जन्नती और दोज़खी इतने करीब करीब मौजूद होंगे कि एक दूसरे से बातचीत हो रही, लेकिन जन्नती वैसे ही नेमात खुदाबंदी से मुस्तफीद हो रहे हैं और काफिरों के पास के ऊपर उस कुर्ब के बावजूद अजाब खुदा नाजिल हो रहा है, उस हमसायगी और कराबत के बावजूद। या मसलन वो कहा बात कही जाती है कि जनाब ये जो मसलन आप आतिश नमरूद की मिसाल ले लें, बरदाऊ व सलामा अला इब्राहिम, जो कुरान की कायत है कि हमने इब्राहिम के ऊपर आग को ठंडा कर दिया था, वो आग दुनिया वालों के लिए वैसी भड़कती हुई आग थी लेकिन इब्राहिम के लिए गुलजार बन गई थी। यानी एक ही चीज एक वक्त में दो अलग अलग अशखास के लिए अलग अलग हो सकती। इसी तरीके से मसलन मिसाल दी जाती है मूसा फिरौन की, हजरत मूसा फिरौन की गोद में परवरिश पा रहे हैं, मूसा के ऊपर रहमत खुदाबंदी और नूर बरस रहा है, और ऐन उसी वक्त फिरौन के ऊपर लानत बरस रही, उस फिरौन के ऊपर जो फौरी अजाब न आने की जो वजूहात है उनमें ये भी है कि बहरहाल उसने एक रोल प्ले किया था मूसा की परवरिश में भी, जिस्मानी एतबार से तो परवरिश उसी के क्या हुई थी, तो बहरहाल एक उसके ऊपर एक फजल तो खुदा ने दुनियावी लिहाज से ही किया था। लेकिन बहरहाल फिरौन को उस रहमत का जो मूसा पे नाजिल होती थी उसके गोद में रहने के बावजूद भी उसका कोई असर उसके ऊपर मुरतब नहीं हुआ, उस पर वैसे ही लानत बरसती रही। अच्छा, इसी तरीके से कहा जाता है कि जहन्नुम के जो निगरान फरिश्ते हैं वो जहन्नुम के अंदर मौजूद है, इनकी खास शक्ल भी है कि अभी जब हम अभी मैं ये कहने वाला था जब हम जहन्नुम पहुंचेंगे तो उस वक्त आपने जब हम उसके तस्करे की तरफ जब आएंगे तो उस वक्त हमें पता चलेगा कि वाकई उनकी शक्ल वगैरह किस तरह की होती। तो जहन्नुमियों को अजाब वो दे रहे होंगे जहन्नुम के अंदर, लेकिन उनके ऊपर उस आग का कोई असर मुरतब नहीं हो रहा होगा, वो आग जहन्नुमियों के लिए वैसे ही अजाब होगी और ये हुक्म खुदा की बजावरी कर रहे होंगे, इनके ऊपर रहमत खुदा बरस रही होगी। इसी एतबार से अगर हम इस फार्मूले को सही तस्लीम कर लें कि वो मुकद्दस जगह पे क्योंकि दफन हो गए तो उनको वहां की रहमतें मिलती होंगी, तो देखिए अब इससे भी आप अंदाजा लगा लें कि बुत खाने काबा के अंदर रखे हुए थे कितने अरसे तक, बुत वैसे के वैसे ही नजीस रहे, उन पर लानत बरसती रही जबकि काबे के ऊपर वैसे ही रहमतें नाजिल होती रही। और देखिए एक और भी चीज है, हर चीज असल में अपने असल की तरफ पलटती, ये रिवायतों के अंदर भी इसका तस्कर आया है। मैंने जैसे कि पिछली दफा भी मिसाल दी थी कि कौम लूत का अमल करने वालों के लिए मौला ने कहा कि तुम 3 दिन बाद उनको अपनी कब्रों में नहीं पाओगे, वो वहां से मुंतकिल हो चुके होंगे इंशाल्लाह, शायद आज तो मौका नहीं मिलेगा, अगली नशिस्त के अंदर मैं ये दूसरा फरिश्तों का एक और ग्रुप आपके सामने तारुफात करा रहा हूँ जिसका नाम है नुकाला, नून काफ अलिफ लाम है, फरिश्तों का पूरा एक ग्रुप है जिसका काम ही है कि मुर्दों को कब्रों में से एक से दूसरी जगह मुंतकिल करते। इसका एक तफसीली वाकया भी जो हाल ही में तो नहीं अलबत्ता मौजूदा जमाने से करीब करीब में एक आयतुल्ला वहीद बाकर बैबानी के साथ पेश आया था, मैं इंशाल्लाह अगली दफा उसका भी तस्करा करूंगा। तो अगर कोई ऐसी मुकद्दस जगह पे बद किरदार और बद अकीदा शख्स दफन भी हो जाए तो भी वो वहां से गायब हो चुका होता है, वो किसी और जगह वहां से उसके मैयत मुंतकिल की जा चुकी है। दुरूद भेज दीजिए मोहम्मद अल्लाह एक साहबी आता है इमाम के पास और कहता है कि मौला मुझे डर है मेरा भाई किसी दूसरे मुल्क में चला गया है। देखिए अभी भी जैसे कि इत्तलात मिलती रहती है बहुत सारे जहाँ सबसे ज्यादा इमिग्रेशन हो के लोग जा रहे हैं, बहुत सारे इलाके उसके अंदर ऐसे हैं कि जहाँ मुसलमानों के लिए कोई अलग कब्रिस्तान भी नहीं। हमारे दोस्त जा रहे थे, मैं उनको अक्सर इस बात को कहा ठीक है आप जा तो रहे हो जिंदगी मौत का कोई भरोसा नहीं होता, लेकिन आप ये सोच लीजिए कि बिलफर्ज अगर वहां पे मर गए तो उन्हीं काफिरों के कब्रिस्तान में आपको दफन होना पड़ेगा जिनों भूतों के साथ, यानी मैं उनको ऐसी मजाक के तौर पर डरा रहा था। तो बहरहाल अगर ऐसा कभी हो जाए तो बहरहाल ये कि अक्सर ऐसा होता भी है जैसे उस साहबी ने सवाल कर लिया कि मौला मुझे डर है कि नहीं मेरा भाई ऐसे मुल्क में है कि वो वहीं ना मर जाए कहीं। मौला ने कहा भाई बहरहाल ज्यादा परवाह की बात नहीं, अगर वो किसी और जगह दफन हो भी गया तो भी उसको तमाम मोमिनीन को वादी सलाम में मुंतकिल कर दिया जाता है, घबराने की कोई बात नहीं, सारे मोमिनीन सब एक जगह के ऊपर पहुंच जाएंगे तो ज्यादा इसमें घबराहट की कोई बात नहीं। तो अगर बिलफर्ज कोई वहां पर अपनी ताकत और हुकूमत के जोर पर दफन हो भी गया तो अब बहरहाल वो वहां पर मौजूद नहीं है और मौला फरमाते हैं कि उस जगह पे अब सलमान और गुजर है। और इसके अलावा ये तो खैर हमारे अकीदे के लिहाज से बात थी, अब अगर आप देख लें मौजूदा जमाने बादशाही मस्जिद लाहौर जो है उसके बिल्कुल ही बराबर में रंजीत सिंह की मड़ी हुई है जहां रंजीत सिंह जो सिख एक गुजरा है, अब क्या ख्याल है कि बादशाही मस्जिद की तामीर की बरकतों की वजह से बहरहाल मस्जिद पर रहमत खुदा नाजिल होती है, क्या उसकी कुछ बरकतें रंजीत सिंह को मिलती होंगी? नहीं मिलती होंगी। या हाँ अलबत्ता ये जरूर कह सकते हैं कि अल्लामा इकबाल का मकबरा भी करीब ही है, यकीनन वो उससे जरूर फैजयाब होते होंगे मुसलमान होने की वजह से। या आजकल जो शेरोन के मुतालिक हम सुनते हैं कि अब वो अब मरा के तब मरा कब वातिले जहन्नुम होगा, क़िबले अव्वल यहूदियों के पास है और आए दिन वो क़िबले अव्वल की बेहरमती भी करते रहते हैं। अब क्या आपका ख्याल है अगर शेरोन वहां पर मर जाए और उसके बाद वो अपने ताकत और हुकूमत के बलबूते पर बैतुल मुकद्दस में दफन हो जाए तो क्या वो कोई फजीलत हासिल कर लेगा? नहीं फजीलत हासिल करेगा। इसी तरीके से आम जिंदगी की भी हम मिसालें देखते हैं कि अगर हम किसी जगह आम और अमरूद के बीज बोते हैं तो बहरहाल सबके अलग अलग ही फल निकलते हैं, एक ही जमीन से गुलाब भी निकलता है वहीं से केचुए भी बरामद होने लगते हैं। तो बहरहाल इसी एतबार से जरा और हम इसकी तरफ जाएं कि जब यजीदी واقعہ کربلا ہو گیا تھا تو ظاہر ہے کہ یزیدی فوج کے بھی کتنے زیادہ لوگ ہلاک ہوئے تھے اور واصل جہنم ہوئے تھے، وہ سارے کے سارے بھی میدان کربلا ہی کے اندر دفن ہوئے، وہ کہیں اور لے جا کے تو دفن نہیں ہوئے نا، لیکن اور جو شہداء کربلا ہیں وہ بھی وہیں پر مدفون ہیں، تو شہداء کے روضوں کے اوپر ان کی قبور کے اوپر رحمت خدا نازل ہوتی ہوگی اور ان کے اوپر مزید عذاب ہوتا ہوگا اگر وہ وہیں پر موجود بھی ہو تب بھی. تو بہرحال اس میں کوئی بھی ایسی بات نہیں. یا مثلا ہم جو ہم پڑھتے بھی ہیں مختلف روایت میں، اور یہ روایت تو بہت ہی عام مسلمانوں کے درمیان بھی بہت مشہور ہے کہ بھئی یہ جو مثلا قیامت ہوگی اور قیامت میں ایک ایک قبر سے 70-70 مردے برآمد ہوں گے، تو آپ کا کیا خیال ہے کہ سارے 70 مردے بالفرض اگر ایک ہی قبر سے نکلیں گے تو کیا سارے کے سارے نیکوکار یا وہ سارے کے سارے بدکار ہوں گے؟ کچھ نیک بھی ہوں گے، کچھ بد بھی ہوں گے. نیکوں کے ساتھ اچھا سلوک کیا جائے گا، بروں کے ساتھ، یعنی ایک ہی قبر میں ہونے کے باوجود بھی اگر اجتماعی طور پہ بھی دفن کر دیا جائے تو جس کا جو حق ہے وہ اس کو مل کر رہے گا. تو بہرحال ہم یہ بھی دیکھتے ہیں کہ ان افراد کے وہاں پر مدفون ہونے میں کوئی ایسی فضیلت کی بات نہیں، نہ تو ان افراد نے، نہ تو رسول اللہ نے ایسی کوئی وصیت کی تھی، نہ رسول اللہ کی کوئی رضامندی اس سلسلے میں دی. ہاں حکومت و طاقت کے بل بوتے پر یہ لوگ جمع ہو گئے تھے اس جگہ پر. اچھا اب ورنہ آپ دیکھتے ہیں کہ جس وقت ان کی طاقت کا زور ٹوٹا ہے تو ایک سوال قائم کیا لوگوں کے عام طور پہ دماغ میں آتا ہے کہ آئمہ اتنی الگ الگ کیوں دفن. اب آپ دیکھیں کہ پیغمبر اسلام، شہزادی اور ہمارے چاروں امام، امام حسن، زین العابدین علیہ الصلاۃ والسلام، امام محمد باقر و جعفر صادق، یہ تمام کے تمام مدینے میں دفن ہیں، مولا کائنات نجف میں دفن ہیں، امام حسین کربلا میں دفن ہیں، امام موسیٰ کاظم اور امام محمد تقی کاظمین میں دفن ہیں، اس کے علاوہ امام علی رضا مشہد میں دفن ہیں، امام علی نقی حسن عسکری سامرہ میں دفن ہیں. تو تعجب ہوتا ہے بعض اوقات کہ یہ اولاد رسول کیسی دیس بدیس پھیلی ہوئی اور باغ بتول کے یہ پھول کیسے جا بجا بکھرے ہوئے. اب سمجھ میں نہیں آتا کہ یہ اتنے بکھر کیسے گئے. ایک عالم، ایک بزرگ سے کسی نے پوچھا تو انہوں نے ایک واقعہ سنایا. کہا کہ ایک عالم تھے، وہ اپنے شاگردوں کے ساتھ ایک بستی سے گزرے، اس بستی کے لوگوں نے ان سے سارا ساز و سامان چھین لیا، ان کو قید کر لیا، بڑی مشکل سے اپنی جان چھڑا کر وہاں سے نکلے. جب وہ بستی سے باہر نکلے تو انہوں نے اپنے تمام شاگردوں کے ساتھ ایک دعا کی کہ پروردگار ان میں اتحاد کو ختم کر دے اور ان لوگوں کو ان میں اتحاد و اتفاق کی قوت عطا فرما اور ان کو ایک جگہ پہ قائم و دائم رکھ. اچھا آپ دوسری بستی میں گئے، دوسری بستی والے بہت اچھے تھے، انہوں نے ہاتھوں ہاتھ لیا ان کو، بڑا مہمان ٹھہرایا، خاطر تواضع کی. جب موز بستی سے رخصت ہونے لگے تو انہوں نے ان کے لیے دعا کی ان بزرگ نے اپنے شاگردوں کے ساتھ کہ پروردگارا ان میں اتحاد کو ختم کر دے اور ان کو منتشر کر دے. سارے وہ لوگ حیران رہ گئے کہ یہ آپ نے الٹی دعائیں اس طرح سے ان لوگوں کے متعلق کیسے کر دی. تو ان بزرگ کا جملہ یہ تھا کہ دیکھو بدکار اور بدکاروں کی جو برائی ہے اس کو منتشر نہیں ہونا چاہیے، ان کو ایک ہی جگہ کے اوپر رہنا چاہیے، البتہ نیک چیزوں کو منتشر ہو جانا چاہیے تاکہ ان کی نیکی ہر جگہ پھیل جائے. ان کے شاگرد بھی بہرحال سمجھ گئے کہ جو برائی ہے اس کو جہاں سے اس کا اوریجن ہوا اس کو وہیں پر ہی مدفون ہو جانا چاہیے اور نیکی کو جا بجا پھیل جانا چاہیے. تو بہرحال اس لحاظ سے ہمارا ہم نے سوچا کہ اس متعلق، کیونکہ دو تین الگ الگ پرچے میرے پاس آئے تھے ان کے سوالات کے، تو ہم نے کہا کہ چلیں اس کو ایک موضوع بھی بنا دیا جائے اور ہماری پچھلی دفن والی جو درد تھا اس سے مربوط بھی یہ چیز ہو جائے گی. اب آ جائیے پہلی رات، دفن تو ہو چکے تھے پچھلی نشست تک، اور بلکہ اس سے پہلے میں ایک بات کی وضاحت اور کر دوں. اس سے پہلے ایک مسئلہ چلا آ رہا تھا آپ لوگوں کا، آپ لوگ سوچیں گے کہ میں اس مسئلے کے پیچھے پڑ گیا ہوں. وہ مسئلہ یہ تھا کہ وہ اگر اعضائے وضو کے اوپر سے پانی سوکھ جائے تو پھر میں نے آقا سیستانی کا بھی مسئلہ بتایا تھا، آقا کوئی کا بھی مسئلہ بتایا تھا کہ داڑھی یا داڑھی کی جگہ سے پانی لیا جائے گا. البتہ اس وقت آقا خامنئی کو بھی ہم استفتا کر چکے تھے. اچھا امام خمینی کا بھی یہی نظریہ تھا، امام خمینی، آقا سیستانی، آقا خوئی، وہ کہتے تھے داڑھی یا داڑھی کی جگہ سے پانی لیا جا سکتا ہے بشرطے کہ ہم نے خود اتنی دیر نہ لگا دی ہو کہ اعضاء وضو کا پانی سوکھ گیا ہو، اتنی دیر نہ ہونی چاہیے. اگر آپ نے خود ہی اتنی دیر لگا دی اور سوکھ گیا تو پھر پانی لینے پھر وضو باطل ہو جائے گا، نئے سرے سے کرنا پڑے گا. لیکن کسی بھی وجہ سے، گرمی کی وجہ سے، یا ہم خود پریشان تھے ابھی تک تو اعضاء وضو میں پانی تھا، اب کہاں چلا گیا ہمیں پتہ ہی نہیں چل رہا کہ وہ پانی کہاں گیا. آقا بس خامنئی کی طرف سے جو جواب آیا انہوں نے کہا کہ اگر اعضاء وضو سے پانی سوکھ جائے تو پھر ابرو سے، جو آئی بروز ہوتی ہیں آپ کی بھویں، وہاں سے پانی لیا جائے گا. بس یہ ایک مسئلہ مجھے بیان کرنا تھا, کیونکہ یہ آپ جب آپ کو اگر مدرسے کی چھٹیاں ہو گئیں اس ہفتہ میں بعد میں موصول ہوا تو آپ کو آج بتانا ضروری تھا کہ بہرحال ان کی تقلید میں جو طالبات ہیں ان تک یہ والی بات پہنچ جائے. اب آ جائیے پہلی رات. یہ اتنی اہم رات ہے کہ پیغمبر اسلام کے بعد ارشاد فرماتے تھے کہ کیا میں تمہیں دو انتہائی اہم دنوں اور دو انتہائی اہم راتوں کی خبر نہ دوں. ایک اہم ترین دن تو وہ تمہارے لیے ہوگا جب بشیر تمہارے پاس خدا کی ناراضگی کا یا رضامندی کا پیغام لے کر آئے گا. اب ہر آدمی کے مطابق وہ پیغام ہوگا, وہ دن کہ جس دن ہمیں یہ بات پتہ چلے گی کہ خدا ہم سے ناراض, اس نے ہمیں بخش دیا یا نہیں بخشا, وہ ہم سے راضی ہے یا ہم سے ناراض ہے, اس کا پیغام لے کر آئے گا, وہ انتہائی عظیم ترین دن ہوگا. دوسرا وہ دن جب تمہارے ہاتھ میں نامہ اعمال دیا جائے گا اور تم پروردگار عالم کے سامنے کھڑے ہوں گے, اور اس وقت نامہ اعمال دیا جانے والا ہوگا پتہ نہیں کہ دائیں ہاتھ میں نامہ اعمال دیا جائے گا کہ بائیں ہاتھ میں, وہ انتہائی اہم ترین دن ہوگا. دو اہم ترین راتیں پیغمبر فرماتے ہیں, ایک رات تو قبر میں تمہاری پہلی رات ہوگی اور اس سے پہلے ایسی کوئی رات تمہاری زندگی میں نہ آئی ہوگی, بڑی عجیب و غریب رات ہے. اور دوسری وہ رات کہ جس رات کے بعد صبح قیامت ہوگی, اس کے بعد پھر کبھی کوئی رات نہیں آئے گی. یہ میں تمہیں دو انتہائی اہم دنوں اور دو انتہائی اہم راتوں کی خبر نہ دوں. اچھا, جس وقت مردہ دفن ہو جاتا ہے اور پہلی رات اس کی شروع ہو رہی, تو روایتوں میں ملتا ہے کہ اس قبر کے جو مردہ پڑوسی ہیں وہ بھی اس کے پاس آتے ہیں اور کہتے ہیں کہ کیا تو ہمارے مرنے سے تم نے کوئی نصیحت حاصل نہ کی تھی؟ دیکھو ہمارے پاس تو عمل کی گنجائش ختم ہو گئی تھی, لیکن تمہارے پاس تو وقت موجود تھا, تم نے اس وقت کو کیوں ضائع کیا؟ قبر کے گوشے آواز دینے لگتے ہیں اس وقت کہ اے مرنے والے, کیا تو نے کوئی عبرت حاصل نہ کی تھی؟ تو نے نہیں دیکھا تھا کہ تیرے رشتہ داروں کو کس طریقے سے کندھوں پر اٹھا کر لوگ قبرستان لائے تھے؟ اور ہمارے پانچویں امام امام محمد باقر علیہ الصلوۃ والسلام فرماتے ہیں کہ جیسے ہی کوئی شخص مومن ہو یا کافر مرتا ہے تو فوراً اس کے اعمال رسول خدا مولا علی اور آئمہ اطہار کے پاس بھیج دیے جاتے ہیں. ادھر ہم دفن ہوئے, ادھر فوراً ہی ہمارے اعمال معصومین کے پاس بھیج دیے جاتے ہیں, بحر الانوار میں بھی یہ روایت ہے. اور ادھر ہمیں وہاں پر جیسے کسی کا انتقال ہوتا ہے, یہ بھی پانچویں امام کی روایت ہے, کہ اس کے اعمال اس کے قبر میں فوراً چلے جاتے ہیں. ابھی ہم دفن بھی نہیں ہوتے کہ ہمارے اعمال ہماری قبر میں چلے جاتے ہیں اور اس کے لیے آسودگی کا ایسا سامان مہیا کرتے ہیں اس انداز سے جس طریقے سے کوئی غلام اپنے آقا سے پہلے کسی جگہ پہ پہنچ جائے اور اس کے لیے آرائش اور بستر کا انتظام کرے. اس طرح سے کچھ جو ہم نے زندگی بھر نیک اعمال کیے ہیں وہ ہماری قبر کے اندر پہنچ جائیں گے. اچھا, اور پھر اس کے بعد وہ آیت بھی دلیل کے طور پہ پیش کی جاتی جو سورہ روم کی آیت ہے, جو وہ ام الذین سے شروع ہو کے یمہدون پہ ختم ہوتی ہے. آپ جا کے قرآن میں دیکھیے گا کہ جنہوں نے بھی اچھے کام کیے وہ اپنے لیے آسائش کا سامان مہیا کر رہے ہیں, یعنی جو بھی اچھے اعمال آپ کر رہے ہیں یہ آپ کے لیے قبر میں آسائش کا سامان بنیں گے. اچھا, جیسے ہی آپ اور ہم سب لوگ قبر کے اندر دفن ہوں گے, ہمارے ساتھ ہمارے ایک ہم نشین بھی دفن ہو جائے گا. ہمارے ساتھ ہمارے ایک ہم نشین دفن ہوگا. پیغمبر اسلام فرماتے ہیں کہ اس سے فرار ہرگز بھی ممکن نہیں ہے کہ تمہارا ایک ہم نشین تمہارے ساتھ دفن ہوگا جو تمہاری موت کے بعد بھی تمہارے ساتھ رہے گا. وہ زندہ ہوگا جبکہ تم مردہ ہوں گے. اگر وہ نیک اور محترم ہوا تو وہ تمہارا بھی احترام کرے گا, اور یہ بات یاد رکھ لو کہ اگر وہ پست اور کمینہ ہوا تو وہ تم کو حوادث کے سپرد کر دے گا. وہی ہوگا جو تمہارے ساتھ محشور ہوگا قیامت میں, اور تم قیامت میں اس کے علاوہ کسی اور کے ساتھ محشور نہ ہوں گے. تم سے قیامت میں اس کے علاوہ کسی چیز کے بارے میں سوال نہیں کیا جائے گا, لہذا کوشش کرو کہ اسے بہتر سے بہتر شکل میں انجام دو. اور اگر وہ درست رہا تو تم اس سے مانوس ہوں گے, ورنہ اس کے علاوہ تمہیں اور کسی سے کوئی وحشت نہیں ہوگی. اور پیغمبر فرماتے ہیں وہ ہم نشین تمہارا عمل ہوگا. اچھا, یہ اس کی تائید پیغمبر کی قرآن کی آیت سے بھی ہوتی, سورہ کہف وَوَجَدُ مَا عَمِلُوا حَاضِرًا, گناہگار اپنے تمام اعمال کو اپنے سامنے موجود پائیں گے, اپنے سامنے موجود پائیں گے. اور وہ جو سورہ زلزال میں بھی آپ پڑھتی ہیں کہ وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ, کہ ذرہ برابر بھی کسی نے نیکی کی ہوگی تو وہ اسے دیکھ لے گا, وہ جبھی تو دیکھے گا نا جب وہ چیز کوئی مجسم ہوگی, اور ذرہ برابر بھی شر کیا ہوگا تو بھی اس کو وہ دیکھ لے گا. اچھا, سائنس کے بھی اعتبار سے اکثر علماء نے یہ بات لکھی کہ دیکھیے ہماری جو فزکس کے اعتبار سے جو میٹر ہوتا ہے نا وہ مخصوص حالات میں توانائی میں تبدیل ہو جاتا ہے. اچھا, بعض اوقات فقط ایک گرام میٹر میں ایکسپلوژن کی طاقت 30,000 ٹن ڈائنامائٹ سے زیادہ ہوتی ہے. دیکھا کہ آپ نے, اتنے چھوٹا سا چیز لیکن طاقت اس کے اندر اتنی زیادہ ہے, اور وہ ایک خاص طریقہ کار کے بعد انرجی میں تبدیل ہو جاتا ہے جو میٹر. تو علماء نے ایک بات لکھی ہے, بعید نہیں ہے کہ اعمال کی یہ پھیلی ہوئی انرجیز مل کر ایک جسم کی صورت اختیار کر لیں, اور بعید نہیں ہے کہ نیک اعمال جاذب نظر اور خوبصورت مادی نعمتوں کی شکل اختیار کر لیں, اور برے اعمال سزا اور عقاب کے ڈھانچوں میں کے سانچوں میں ڈھل جائیں. تو یہ بعض اوقات اس کی تائید سائنس سے بھی ہو جاتی. اچھا, بہت سے لوگ تو ایسے ہیں کہ ادھر وہ مرے اور ادھر فوراً جنت کے اندر داخل ہو گئے. ابھی تو ہم, کیونکہ ہم مرحلے وار آگے بڑھ رہے ہیں نا, ابھی تو ہمیں صرف دفن کیا گیا ہے, اور ابھی پہلی رات ہماری ابھی شروع ہو رہی ہے. پہلی رات سے مراد یہ کہ بس دفن, چاہے دن کے وقت بھی کیوں نہ ہو لیکن حساب شروع ہو گیا. اب منکر و نکیر کی آمد ہوگی, اس کی تفصیلات ہوں گی, اور فشار کا تذکرہ ہوگا, اور اس طرح سے ہم آگے بڑھیں گے. لیکن کچھ افراد ایسے ہوں گے کہ کچھ بھی ان کے ساتھ نہیں ہوگا, ادھر مرے اور ادھر جنت کے اندر داخل. ان میں سے ایک تو وہ ہوں گے جو پیغمبر اسلام فرماتے ہیں کہ جو رمضان کے مہینے میں انتقال کر جائے, ادھر وہ مرا اور ادھر داخل جنت ہو. علماء باقاعدہ دعا کر دیں گے ہمیں موت آئے. ابھی میں جب تفصیل بتاؤں گا, اب جب ہم قبر کے اس میں آگے کے حالات میں چلیں گے, تو اکثر علماء کا افسوس بتاؤں گا کہ ادھر شب جمعہ گزرتی تھی اور ادھر وہ افسوس کرتے تھے, کہہ رہے یہ شب جمعہ بھی گئی, اب اگلے شب جمعہ تک کا انتظار کرنا پڑے گا. تو بعض اوقات یہ بھی ہوتا ہے. تو ادھر جو شخص بھی ماہ رمضان المبارک میں مر جائے. دوسرا وہ گروہ ہے کہ جو 9 ذی الحج کے آخری حصے میں انتقال کرے. لیکن دیکھیے یہ تو اب ہماری دونوں چیزیں ہمارے اختیار میں نہیں, رمضان میں مرے یا 9 ذی الحج کے آخری حصے میں انتقال کر جائے, ادھر مرے گا اور ادھر داخل جنت ہوگا. تیسری چیز تو ہم کر سکتے ہیں, وہ ہمارے اختیار میں ہے. اور چوتھی چیز تو بالکل ہی اختیار میں, جو شخص بھی صدقہ دے کر مرتا ہے وہ فوراً جنت میں داخل ہو جاتا ہے. یعنی اگر کوئی شخص اس بات کا عادی ہو, بیماری میں صبح شام دوپہر صدقہ نکالتا ہو, تو ادھر وہ مرے گا اور ادھر داخل جنت ہو. یہ تیسرا گروہ ہے جس کے ساتھ کچھ بھی نہیں ہوگا پھر. اچھا, اس میں بھی یہ ہو سکتا ہے کہ بہت سے لوگوں کے دماغ میں ہے کہ ایسی بیماریوں میں مبتلا ہوتے ہیں, کوما میں ہوتے ہیں, اپنے ہوش میں کے اندر نہیں ہوتے اور انتقال کر جاتے ہیں اور صدقہ نہیں نکالا. تو چلیں بہرحال اعزاء و اقربا نکال رہے ہوتے ہیں, وہ بھی فائدہ دے گا ویسے ہی. لیکن اگر اس سے بھی مطمئن نہ ہو تو چوتھی چیز اور ہے جو ہر شخص کے اپنے اختیار میں ہے, اور وہ اس کے لیے بیمار ہونے کی بھی ضرورت نہیں. وہ یہ کہ جو شخص بھی نماز واجب کے بعد آیت الکرسی پڑھے گا, پیغمبر اسلام فرماتے ہیں کہ اس کے جنت میں داخل ہونے سے فقط موت اس کو روکے رکھے گی. ادھر موت آئی اور ادھر وہ جنت میں داخل ہوا, ادھر موت آئی اور ادھر جنت میں داخل ہوا. جو شخص بھی ہر نماز واجب کے بعد آیت الکرسی کی تلاوت کرے گا, فقط اور فقط موت ہی اس کو جنت میں داخل ہونے سے روکے ہوئے ہوگی, کیونکہ مرے بغیر وہ جنت میں نہیں جا سکتا, تب بھی اس کو یہ فائدہ ملے گا. اچھا, اب ادھر جیسے ہی آپ دفن ہوں گی, اور ہم سب لوگ جیسے ہی دفن ہوں گے, کئی اور شکلیں اسی وقت قبر کے اندر آ جائیں گی. ان میں ایک شکل تو وہ ہوگی جس کے لیے ہم بہت کوشش کر رہے ہیں کہ اس کو بھیجا جائے, لیکن آپ لوگ اس کو مزاحمت کر رہی ہوتی ہیں کہ کسی طریقے سے جان چھڑائی جائے. علم, پیغمبر اسلام یہ ارشاد فرماتے ہیں کہ جب بھی کوئی صاحب علم مرتا ہے, اس کا علم قیامت تک قبر میں اس کو مانوس کرنے کے لیے متشکل رہتا ہے. یعنی ایک شکل اختیار کر لے گا علم, اور قبر کے کیڑوں کو بھی دفع کرتا. دیکھیے بعض ایسا ہمیں یعنی محسوس ہوتا ہے, بعض اوقات ناخوشگوار حیرت ہوتی جب آپ کو بہت سی اس طرح کے ٹاسک, ابھی میں اس پہ بحث نہیں کروں گا آپ سے, بس میں اس لحاظ سے کہہ رہا ہوں کہ ناخوشگوار حیرت ہوتی کہ بہت سی چیزیں دی گئیں لیکن آپ لوگوں کی طرف سے اس کے اوپر ایک ریئیکشنری اعتراض ویسے ہوتا ہے, لیکن وہ زیادہ تر وہ اتنا قابل اعتنا نہیں ہوتا کہ اس کے اندر ذاتی فالٹ یا سستی, کاہلی, ٹائم مینجمنٹ کا نہ صحیح طور پر ہونا. آپ کی پوری پوری کلاس مجھے یاد ہے کہ ٹائم مینجمنٹ پہ ہم نے لی تھی کہ کس طریقے سے ہم اس کو پورا مینج کر سکتے ہیں اپنے ٹائم کو. جنہوں نے وہ نہیں سنا, کیونکہ نئے موضوعات کا انتخاب کرنا پڑتا ہے, بار بار انہی موضوعات کو ریپیٹ کرتے رہے تو سب کے لیے وہ ہو جاتا ہے. تو آپ مدرسے کے انتظامیہ سے جنہوں نے وہ نہیں لیا ہے, نہیں سنا ہے کیسٹ, وہ لے کے بھی سن سکتے ہیں کہ ہم ٹائم کو اپنے مینج کیسے کریں. تو بہرحال یہ مختلف طریقے کار ایسے ہیں کہ جس میں علم آپ کو دینے کی کوشش کی جاتی, ورنہ یاد رکھ لیجیے کہ اگر یہ علم مثلا آپ آج مدرسہ چھوڑ دیجیے, نہ آپ کو ایسے ٹاسک ملیں گے, نہ آپ کو کچھ ہوگا, نہ آپ کو کوئی سختی کرنے والا ہوگا, نہ آپ کو کوئی ایسی کوئی ضرورت پیش آئے گی, آپ دیکھیں گے کہ آپ کا علم بہت محدود اور کم سے کم تر ہوتا چلا جائے گا. یہاں پہ خاص ایک پروسیجر ہے جس کے اندر ڈالا جاتا ہے کہ جب گنے کی مشین میں گنے کو ڈالا جاتا ہے تو بہرحال رس وس نکلتا ہے, ٹھیک ہے, اس کے ساتھ تھوڑا سا سختی ضرور گنے کے ساتھ ہو رہی ہوتی ہے, لیکن بہرحال اس سے ایک پروڈکٹ ایک نکلتی. تو بہرحال خود پیغمبر اسلام بھی یہ بات فرماتے تھے کہ صاحب علم جو بھی شخص ہوگا, جس کے پاس بھی علم ہوگا, اس کا علم اس کی قبر میں ایک انسانی شکل اختیار کر لے گا اور اس کو مانوس کرتا رہے گا, قبر کے کیڑوں کو دفع کرے گا اور قیامت تک اس کے ساتھ اس کو مانوس کرنے کے لیے, اس کا دل بہلانے کے لیے موجود ہوگا. اور خود جو روایتوں میں ملتا ہے کہ اللہ نے حضرت موسیٰ کو وحی کی تھی کہ اے موسیٰ خیر و بھلائی کی باتیں سیکھو اور دوسروں کو بھی خیر و بھلائی کی باتیں سکھاؤ, کیونکہ میں ان کی قبروں کو منور کر دوں گا کہ جو خیر و بھلائی کی باتیں سیکھتے ہیں اور دوسروں کو سکھاتے ہیں تاکہ ان کو وحشت نہ ہو. تو ایک تو فوراً علم ایک شکل اختیار کر لے گا, اور آپ ابھی ہم آگے کی طرف جا رہے ہیں, ابھی منکر و نکیر نہیں آئے, ابھی ہم صرف دفن ہوئے ہیں کہ کچھ شکلیں آنے لگیں گی اسی وقت فوراً. ان میں ایک تو علم ہوگا کہ جو کہ ایک شکل کو اختیار کر لے گا. دوسری چیز روایات میں یہ بھی ملتی ہے اور پیغمبر اسلام سے مروی روایت ہے کہ جو بھی کسی دوسرے مومن کو خوش کرے گا یا اسے کوئی خوشی کی بات سنائے گا, پروردگار عالم اس سے ایک فرشتے کو خلق کرے گا, اس سے ایک فرشتہ پیدا ہوگا, اور جب وہ کبھی بندہ مرے گا تو وہ فرشتہ انسانی شکل میں اس کی قبر میں آ جائے گا. وہ آدمی مرنے والا دیکھ کر حیران رہ جائے گا کہ تم کون ہو, اس سے پہلے تو میں تم کو نہیں جانتا تھا. اس نے کہا تم نے مجھے نہیں پہچانا, میں وہی خوشی ہوں جو تم نے فلاں مومن کو دی تھی, آج خدا نے مجھ کو اس شکل میں تمہارے پاس بھیجا ہے, اب میں اس وحشت میں تمہارا انیس ہوں, میں تم کو ثابت قدمی عطا کروں گا, قیامت میں بھی میں تمہارے پاس رہوں گا, میں تمہاری شفاعت بھی کروں گا, تمہارا مقام بھی جنت میں تم کو دکھلاؤں گا. تو یہ دوسری شکل ہوگی, جتنی بھی آپ کوشش کریں گے بجائے اس کے کہ لوگوں سے لڑائی جھگڑا, تعلقات کی خرابی, ان کو ناراض کرنا, زیادہ سے زیادہ دوسروں کو خوشیاں اور آسانیاں مہیا کریں, وہ ایک خاص ایک شکل مومن وہ ایک اختیار کر لے گی اور وہ قبر میں قیامت تک کے لیے مونس و جلیس ہوگی, یہاں تک کہ وہ شکل بالکل جنت میں مقام دکھائے جانے تک آپ کے ساتھ ساتھ رہے گی. یہ دوسری شکل ہے جو اسی وقت قبر کے اندر آ جاتی. تیسری وہ چیز یہ بھی ملتا ہے کہ انسان کو اس کی قبر میں وہ تمام چیزیں بھی ڈرانے کے لیے آ جاتی ہیں جن سے وہ دنیا میں تو ڈرا کرتا تھا مگر اللہ سے نہیں ڈرتا تھا. یہ نہ ہو جائے, یعنی عام دنیاوی امور کی وجہ جو ہمیں ڈر اور چیزیں موجود تھی, صرف ہم خدا سے نہیں ڈرتے تھے اور اس وقت لوگوں سے ڈر رہے ہوتے. یہ تیسری, یہ بھی روایت کے اندر تذکرہ آیا. اچھا اب آ جائیے سوال و جواب کا جو مرحلہ ہوگا. چھٹے امام جعفر صادق علیہ الصلوۃ والسلام کہ جو تین چیزوں سے انکار کرے وہ ہمارا شیعہ نہیں, معراج رسول کا جو انکار کرے, قبر میں جو سوال و جواب کا انکار کرے, اور جو شفاعت کا انکار کرے, وہ ہمارے شیعوں میں سے ہے ہی نہیں. اچھا چوتھے امام کی سیرت یہ تھی کہ چوتھے امام اکثر مسجد نبوی میں آ کر لوگوں کو پہلی رات کے سوالات کے جوابات سے آگاہ کرتے تھے اور کہتے تھے کہ اپنے آپ کو اس پہلی رات کے سوال و جواب کے لیے تیار کر لو. خاص طور پہ مسجد نبوی آ کر یہ جملے ارشاد فرماتے تھے. اچھا یہ سوال و جواب کرے گا کون؟ وہ جو ملتا ہے ان منکر و نکیر, یہ کچھ ان کے صفاتی نام بھی ہیں, مبشر و بشیر بھی کہا جاتا ہے, منکر و ناکر بھی کہتے ہیں. جیسا جو آدمی ہوگا اس کے مطابق ان کے ساتھ ویسی یہ شکل اختیار کر کے آئیں گے. नेकोकार होगा तो मुबशिरो बशीर नाम होगा, वरना मुनकिरो नकीर या मुनकिरो नाकिर। अच्छा, बहरहाल इनका एक खौफ तो है, आज भी ओराफा का भी पिता पानी होता है, खौफ तो है। वो जो मैंने शेर भी पिछली दफा सुनाया था ना कि दोजख मुझे कबूल है या मुनकिरो नकीर, लेकिन नहीं दिमाग सवाल हो जवाब का, तो वो यही इसी के इंसान को बहरहाल एक खौफ तो लाख होता है कि दोजख मुझे कबूल है लेकिन ये सवाल जवाब मैं बर्दाश्त नहीं कर सकता। इस खौफ को दूर करने का भी एक तरीका बता दिया गया, और वो तरीका बताया है हमारे पांचवें इमाम ने, इमाम मोहम्मद बाकर अलैहिस्सलातु वस्सलाम। कि जो शख्स भी 23 रमजान की रात को जाग कर 100 रकअत नमाज पढ़ेगा, मुनकिर और नकीर का खौफ उससे मुकम्मल दूर हो जाएगा और उसकी कब्र बिल्कुल मुनव्वर हो जाएगी। यानी आप इस अंदाज में मुनकिर और नकीर से बात करेंगे जैसे आप अपनी सहेली से बात करती, कोई खौफ और कोई डर ही नहीं। तो एक तो ये है खास तौर पर तरीका, जब ये अक्सर उलमा के लिए एक आयात में मिलता भी है कि एक आलिम से जाहिर है कि इस तरह के नेक अमाल सब पहले से अंजाम दे चुके थे, अब उनका समारा देखना, तो जब मुनकिर और नकीर उनके पास आए सवालों जवाब के लिए और सवालात करने शुरू किए, तो उन आलिम ने एक जुमला कहा, उन्होंने एक जुमला कहा कि तुम मुझसे सवालों जवाब कर रहे हो, मैं 80 साल तक इन सवालों जवाब की प्रिपरेशन और तैयारी साहिबान ईमान को करवाता रहा हूं, बस ये जुमला सुनना था और मुनकिर और नकीर वहां से चले गए बगैर सवालों जवाब की। यानी आप पे इतना एक एतमाद और एक कॉन्फिडेंस पैदा हो जाएगा कि मुनकिर और नकीर का खौफ ही बिल्कुल दूर हो जाएगा। अच्छा, ये जैसे कि मैंने अभी बताया कि मुनकिर और नकीर की जो जो शक्लें होंगी वो इंसान की खसूसियात की बुनियाद पर जिसके पास वो जा रहे हैं उनके मुताबिक होंगी, तब्दील होती रहेंगी। ये मुनकिर और नकीर की जो आमद होगी ना, ये मरने वाले के लिए समझें कि ये पहली अदालत और पहली पेशी होगी। एक फरिश्ता आपके दाएं तरफ आकर बैठ जाएगा और दूसरा फरिश्ता आपके बाईं तरफ आके बैठ जाएगा, और उसके बाद फिर उसके बाद के भी जो अजाब देते हैं वो यही दो फरिश्ते देते हैं, जो कि हम आगे की नशिस्त के अंदर बयान करेंगे। अच्छा, इससे पहले कि ये मुनकिर और नकीर आए, आप वो तीसरे फरिश्ते का तारुफ भी आप सुन लें। एक फरिश्ता और आता है मुनकिर और नकीर की आमद से पहले, उसका नाम होता है मनबा, मीम नून बे है मनबा। इसके तफसीली तस्करा तो उस रिवायत के अंदर है इस फरिश्ते का, जो सलमान फारसी के इंतकाल की रिवायत है। सलमान आखिरी अयाम में मदाइन में थे और वहीं पर बीमार पड़ गए थे, तो मौलाए कायनात के एक और सहाबी अजबग इब्ने नबाता उनकी मिजाज कुर्सी के लिए गए, देखा कि सलमान के ऊपर आसार मौत तारी, सलमान ताबूत के अंदर क़िबला रुख होकर बैठ गए और उसी क़िबला रुख हालत में बैठे बैठे कब्रिस्तान उनको ले जाया गया, कब्रिस्तान ले जाकर ताबूत को रख दिया गया। सलमान ने जैसे कि मुस्तहबात में से भी है, जो कि हम अगली नशिस्त के अंदर बयान करेंगे कि जब पहली रात गुजर जाएगी और लवायकिन अगले दिन कब्रिस्तान पहुंचे तो उनकी क्या जिम्मेदारियां हैं, इसके ऊपर हम गुफ्तगू करेंगे। और सलाम किया जाकर अहले कुबूर को, ए खाक के हम नशीनों, तुम पर मेरा सलाम, कोई जवाब नहीं आया। दूसरी दफा फिर सलाम किया, अहले दियार तुम पर हमारा सलाम, कोई जवाब नहीं आया। उसके बाद तीसरी दफा सलमान ने कहा कि मैं तुमको खुदा और रसूल की कसम देता हूं, मुझको जवाब दो, मैं रसूल के हाथों का आजाद करदा हूं और रसूल ने मुझसे वादा किया है कि जब तक मुझको मौत नहीं आएगी जब तक के मुर्दों से मैं हम कलाम ना हो जाऊं। उसी वक्त रिवायत में अचानक से सामने से कब्र फटी और एक मुर्दा बाहर निकल कर आया और कहने लगा आप पर खुदा की रहमत और सलाम हो। और फिर दीगर लोग जो वहां पर मौजूद थे उनसे भी कहा कि ए फानी घरों के मालिकों, ए दुनिया के उमूर में मुनहमक रहने वालों, पूछो क्या पूछना चाहते हो। उसके बाद एक तफसीली गुफ्तगू हुई है सलमान की उस मुर्दे के साथ, लेकिन वो इतनी तफसील से गुफ्तगू तो मैं आपके सामने नहीं पेश करूंगा, मैं सिर्फ अपना जो मुझे अभी का जो पॉइंट आपके सामने बयान करना है सिर्फ वो आपके खिदमत में बयान करूंगा। कि उसने अपनी पूरी तफसील बताई कि मुझ पर मौत कैसे आई, क्या हालात थे, सलमान ने जिस तरह से उससे पूछते गए वो जवाब देता गया। कहने लगा कि बहरहाल मेरा अंजाम बखैर हुआ था। उसके बाद मुनकिर और नकीर की आमद से पहले एक फरिश्ता मेरे सामने आकर बैठ गया, उसका नाम था मनबा। और वो फरिश्ता मैं हैरान रह गया कि तुम कौन हो, अभी मुनकर नकीर भी नहीं आए थे। कहने लगा कि मेरी ड्यूटी तमाम इंसानों के ऊपर लगाई गई है कि मैं उनको मरने के बाद उनके आमाल की खबर दूं। अब तुम अब जितने तुमने दुनिया में आमाल किए सारे लिखो। मैंने कहा कि मेरे पास तो कोई कागज नहीं, किस पे लिखूं। कहा कि ये जो अपना कफन है, कफन के गोशे की तरफ, उसने कहा कि यहां पर लिखो। कहा कि मेरे पास कलम तो नहीं है, मैं कैसे लिखूं। कहा कि तुम्हारी जो उंगलियां हैं ये मंजिल है कलम, इनसे लिखो। कहा कि मेरे पास तो कोई स्याही भी नहीं, किससे लिखूं। कहा कि तेरा जो दहन का जो आब है तेरी स्याही, इससे लिखो। अब वो मंबा उसके तमाम अमाल बताता गया और मैं वो तमाम अमाल लिखता गया, तमाम छोटे और बड़े अमाल उसने मुझको लिखवाए। उसके बाद उसने उन तमाम अमाल के ऊपर एक मोहर लगाई और मोहर लगाने के बाद उनको मेरी गर्दन में हमाइल कर दिया और सूरह इसरा की आयत नंबर 13 और 14 पढ़ी। सूरह इसरा की आयत नंबर 13 और 14 पढ़ी जो नामा अमाल से मुतालिक थी। और फिर उसके बाद वो वहां से चला गया और उसके बाद मुनकिर नकीर की आमद हो गई। फिर खैर उसके बाद की भी तफसील बहुत है कि मुर्दे ने उसके बाद फिर मजीद भी बातचीत हुई और उसके बाद आखिर में मुर्दे ने कलमा शहादत जबान से जारी किया और उसके बाद गुफ्तगू का सिलसिला मुनक़ता हो गया। सलमान ने अज़बग़ इब्ने नबाता से कहा कि मुझे अब कब्र के अंदर उतार दो। हुक्म की तामील की गई, हजरत सलमान को कब्र के अंदर लिटाया गया, सलमान ने कुछ दुआएं पढ़ी और उसके बाद इंतकाल कर गए। बिहारुल अनवार के अंदर पूरा यह वाक़िया पूरी तफसील के साथ है, आप उसके अंदर भी पढ़ सकती हैं। तो बहरहाल इसके अंदर अभी जो मुझे जिससे मैंने रिवायत से मदद भी ली आपके सामने पेश किया, मुनकिर और नकीर की आमद से पहले एक फरिश्ते की भी आमद होती है जिसका नाम मंबा है, जो कि तमाम जो हमने जिंदगी में कार नुमाया अंजाम दिए होते हैं, हर छोटे बड़े अमाल, वो सब वो हमें लिखवाएगा, हमारे सिग्नेचर करवाएगा, बाकायदा स्टैम्प मोहर लगाएगा और फिर कयामत में हमारी गर्दन में हमाइल कर दिया जाएगा। अच्छा, उस वक्त मुर्दे जिस वक्त ये मुनकिर और नकीर की आमद होती है ना, उस वक्त मुर्दे की पोजीशन क्या होती। रिवायत में है कि वो उठकर बैठ जाता है, हत्ता के उसका कफन भी उसके शानों से ढलक जाता है, इस अंदाज से बैठता है। अच्छा, खासतौर पर रिवायतों में कि बुरे लोगों से, जालिमीन से, कुफार से, मुनाफिकीन से जिस वक्त भी मुनकिर और नकीर उसके पास आकर बैठते हैं सवाल जवाब के वक्त, तो उनके हाथ में इतना भारी और बड़ा एक हथौड़ा होता है कि अगर सारी दुनिया के जिन इंस मिलकर भी उसको उठाना चाहें तो उठा नहीं सकते। लेकिन ये उन अफराद के लिए होता है। अच्छा, मुनकिर कौन से ऐसे हम आमाल अंजाम दें कि जिससे मुनकिर, ठीक है हम वो वाला तो हम पे नहीं हो सका कि हमें सवाले मुनकिर और नकीर हम पर ना हो बिलफर्ज, लेकिन कम से कम एक फ्रेंडली माहौल तो हो जाए, मदरसा कतुल कायम जैसा माहौल तो ना वहां पे नजर आए। तो बहरहाल मुनकिर और नकीर क्या हम ऐसे आमाल अंजाम दें कि वो मेहरबान हो जाए। एक रिवायत में तो यह है कि शाबान में जो शख्स भी 9 रोजे रख लेगा, मुनकिर और नकीर सवाल और जवाब के वक्त इंतहा से ज्यादा उस पर मेहरबान हो जाएंगे। एक तो ये, और दूसरा एक जुमला है, इन्नी आमंतु बिरब्बिकुम फस्माउन, जो इसकी ज्यादा से ज्यादा इस जिक्र को पढ़ेगा उससे भी मुनकिर और नकीर बहुत ज्यादा मेहरबानी से पेश आएंगे। ये दो आमाल इस वक्त के लिए खासतौर पर, इन्नी आमंतु बिरब्बिकुम फस्माउन। अच्छा, ये तो था सवाल और जवाब की अभी हम बात कर रहे हैं। हम क्या ऐसा काम करें कि सवाल और जवाब हम पे से साकेती हो जाए। कौन इस चक्कर में पड़े भाई, इसको कटवाई क्यों ना, एग्जेम्प्टी क्यों ना करा लें सवाल और जवाब से अपने आप। जी हाँ, इसके भी तरीके हैं। पहला तरीका तो ये बताया गया है कि जो भी शख्स रोजाना रात को सोते वक्त सूरह मुल्क की तिलावत करेगा, सवाल मुनकिर और नकीर उस पर से बिल्कुल साकेत हो जाएगा, होगा ही नहीं, पूछा ही नहीं जाएगा। हाँ, रात के वक्त किसी भी वक्त सूरह मुल्क की जो भी पाबंदी के साथ इसको पढ़ेगा, सवाल मुनकिर और नकीर उससे साबित हो जाएगा। जी नहीं नहीं, ये उसी में शामिल, एक और तो ये सब सवाब ऐड होते जाएंगे, उसमें 8 रोजे थे, ये इसके अंदर ये 9 रोजे, यानी एक रोजा और रख लेंगे तो इसी का सवाब और फायदा मिल जाएगा। अच्छा, दूसरी चीज एक और, वो बहरहाल जरा नस्बतन ज्यादा मर्दों से मुतालिक हो जाती है, लेकिन रिवायत में ये जुमला है कि जो भी मर्दों के लिए खासतौर पर, अच्छा उसकी कुछ खास हिकमतें भी हैं, दाढ़ी में खिजाब करना। ये रिवायत में ये है कि मुनकिर नकीर से कहेगा कि जो भी शख्स दाढ़ी में खिजाब लगाता होगा, मुनकिर नकीर से कहेगा कि इससे पूछने का कोई फायदा नहीं क्योंकि इसके चेहरे पर तो इस्लाम का नूर चमक रहा है। ये रिवायतों के अंदर, यानी वाकई ऐसी रिवायतें हैं खिजाब से मुतालिक और बिल्कुल ऑथेंटिक रिवायात भी, और बड़ी इसकी ताकीद भी आई। अलबत्त वो हमारे शोहरा हजरात, मुझे शेर वैसे तो याद नहीं, लेकिन वो कहते थे कि मैं, मुझे सफ़ेद बालों और सियाह बालों की कोई गर्ज नहीं, असल में ये जो खिजाब लगाया ना, ये मातम जवानी में सियाह पोश हो गए मेरे दाढ़ी के बाल जो। खैर वो तो उनके शायरों की बात थी। तो बहरहाल अब वो किसी भी तरह से लग, यानी बस जिसको उर्फा नहीं कहा जाए कि ये खिजाब है। अच्छा, और तीसरे वो अफराद हैं कि जो कि खुशकस्मती से करबला में दफन हो जाए। बाकायदा हमारे कालिम गुजरे हैं आयतुल्ला वहीद बाकर बेबहानी, जिनको मैंने इससे पहले भी कहा था कि मैं इनका एक वाकया पेश करूंगा, जिनको उस्तादुल कुल कहा जाता है, उस्ताद उसूलियीन कहते हैं। अखबारी उलमा को सबसे बड़ी शिकस्त इन्होंने दी थी और करबला में मरजे थे अपने ज़माने के। इस वक्त पूरा मकतब फिक्र जो इस वक्त कायम है उसूलियीन का, जिसमें हमारे तमाम मुज्तहिद उलमा शामिल हैं, ये उसूलियीन कहलाते हैं, इसको कायम ही आयतुल्ला वहीद बाकर बेबहानी ने किया था। अच्छा, इन्होंने एक रात एक ख्वाब देखा और ख्वाब में मज़लूम करबला इमाम हुसैन अलैहिस्सलातु वस्सलाम को देखा। और कहने, मैंने मौला से सवाल किया कि मौला, जो शख्स भी करबला में दफन हो जाए, क्या मुनकिर नकीर उससे सवाल करेंगे? तो इमाम ने बहुत एक लिहाज से गजबनाक होकर जवाब दिया, है किसी मलक और फरिश्ते में हिम्मत कि उससे सवाल कर सके? यानी इससे भी मालूम भी चला कि उसके बाद खैर जब भी उनका आम हुआ, क्योंकि ऐसी जगहों के ऊपर मुस्तकिल मुजावरत इख्तियार करना, अक्सर फिकी मसाइल भी ऐसे हैं कि जो ये मुकद्दस जगहें, जैसे मक्के के मुतालिक भी चीज़ आती है, करबला के मुतालिक भी आती है, कि यहाँ पर मुस्तकिल रिहाइश इख्तियार करना कराहियत रखता है, क्योंकि इसकी जगह की अजमत कहीं दिल से ना निकल जाए। तो बहरहाल, लेकिन इस वाक़े के बाद जब आम हुआ तो अक्सर लोगों ने उसके बावजूद भी मुजावरत वहाँ की इख्तियार की, कहो कि देखिए ये फ़ायदा, ठीक है कराहियत वो अपनी जगह है, लेकिन ये फ़ायदा कितना बड़ा। और एक और सिंह भी इसके अंदर शामिल है, वो शहीद है कि उससे भी कोई सवाल मुनकिर नकीर नहीं हुआ करता। अच्छा, जो मुनकिर नकीर होगा इसकी आवाज़ कैसी होगी? पैगंबर इस्लाम की एक जौजा पैगंबर से कहती हैं कि जब से आपने मुनकिर नकीर की आवाज़ का तस्करा किया है और जब से आपने कब्र के दबाने और फिशार का तस्करा किया, कोई चीज़ मुझे नाफे नहीं होती, किसी तौर पर मुझको चैन नहीं आता। पैगंबर इस्लाम ने जवाब दिया कि देखो, मोमिनीन के लिए मुनकिर नकीर की आवाज़ ऐसी होगी जैसे सुरमा आँख में लज्जत बख्श होता। बड़ी तसल्ली दी। और उसके बाद फिशार के लिए पैगंबर इस्लाम ने एक और जुमला कहा, जब मैं फिशार की गुफ्तगू होगी तो उस वक्त बताऊंगा। तो बहरहाल मोमिनीन के लिए उसकी आवाज़ एक इंतहाई लज्जत बख्श और बेहतरीन आवाज़ होगी। अच्छा, किन अफराद से सवाल किया जाएगा, ये ज़रा मैं एक अहम बात आपको बता दूँ। अक्सर लोग ज़रा इस मुतालिक, लेकिन उलमा का एक नज़रिया सिलसिले में बता दिया जाए। छठे इमाम की हदीस से उलमा इस्तेमबात करते हैं, वो ये कहते हैं, छठे इमाम फरमाते हैं, कि फकत दो अतनाफ ऐसी होंगी कि जिनसे कब्र में सवाल जवाब किया जाएगा, खालिस मोमिन या खालिस काफिर। दूसरे तमाम दरमियानी दर्जे के मोमिन को नजरअंदाज कर दिया जाएगा, और वह काफी में बाकायदा रिवायत। दरमियानी दर्जे के जो मोमिन होंगे ये बरजख में आजाद होंगे कयामत तक। अच्छा, इसके अंदर जिन लोगों से सवाल जवाब नहीं होगा, इनमें एक तो अतफाल तमाम शामिल हैं, बच्चे, जितने मजानीन हैं मजनून और पागल वो सब इसमें शामिल हैं, जितने मुस्तज़फ़ीन हैं, ना कोई जजा इनको है ना कोई सजा इसमें, बिल्कुल इस तरह से जैसे कोई शख्स सो रहा हो, बस ये इनके साथ होगा। जब भी वो कुरान की आयत भी ना कि जब ये कयामत में उठेंगे तो ये पुकार उठेंगे, किसने आखिर हमको हमारे ख्वाबगाह से उठा दिया। ये बाकायदा सूरह यासीन के अंदर आप जाके देखिएगा, या जो सूरह ताहा की भी आयत है, हम तो फकत एक ही दिन बरजख में ठहरे। यानी इस तरह से एक नींद की कैफियत नहीं होती कि आदमी को जब उठाया, बहुत देर अगर सोता रहे तो वो सोचता है कि मैं तो अभी तो सोया था, तो वो कहें किसने हमें हमारे ख्वाबगाह से उठा दिया और हम तो फकत एक ही दिन बरजख में ठहरे। मुहद्दिस नेमतुल्लाह जज़ायरी ने अनवारे नौमानिया में बाकायदा लिखा है कि जितने भी कामकल अफराद होंगे, मजनून होंगे, या जमाने फतरत में रह गुजरने वाले लोग होंगे। जमाने फतरत कहते हैं वो फे ते रे ते फतरत, ये वो जमाना होगा जो दो अम्बिया के दरमियान में जो लोग गुजर गए उन लोगों का जमाना कहलाता है। زمانے فطرت, یا جو شخص بہت زیادہ بوڑھے ہو جاتے ہیں جن کی عقل وقل بالکل جواب دے جاتی ہے, اب زیادتی عمر کی وجہ سے ان کی ضعیف العقل ہو جاتے ہیں, ان کو چھوڑ دیا جائے گا قیامت میں. البتہ یہ روایت میں ہے کہ ان کو کامل العقل کیا جائے گا قیامت کے میدان میں, اور اس کے بعد ایک آگ بھڑکائی جائے گی اور اس کے اندر ان کو حکم دیا جائے گا کہ اس کے اندر داخل ہو جاؤ. اگر یہ اس کے اندر داخل ہو گئے تو ان کو جنت میں بھیج دیا جائے گا, اور اگر یہ داخل نہیں ہوئے تو ان کو زبردستی دھکیل دیا جائے گا جہنم میں, اس آگ میں. علامہ مجلسی نے حق الیقین میں اس تعویل کو بہت پسند فرمایا ہے, اور خود ملا محسن فیض کاشانی نے مناج النجات میں اسی عقیدے کو اختیار کیا. اچھا, اب سوال یہ پیدا ہوتا ہے کہ وہ پوچھا کیا جائے گا, کیا سوالات ہوں گے. دیکھیے, جیسے میں نے ابھی کہا کہ چوتھے امام مسجد نبوی میں پہلی رات کے سوالوں کے متعلق بہت زیادہ لوگوں سے آگاہ کرتے تھے. تقریباً جو روایتیں متفرق ہیں سب کو جمع کریں تو 13 سوالات بنتے ہیں. قبر کے اندر 13 سوالات پوچھے جائیں گے. اچھا, آج بالکل وقت نہیں رہا, ورنہ آج ہم کافی آگے بڑھ جاتے منکر و نقیر کے سوالات سے, لیکن بہرحال اتنا وقت آج نہیں رہا اور ضائع بھی نہیں ہوا. دونوں اہم اعلانات بھی بہت اہم تھے, اور اس سے پہلے مولانا کی کلاس بھی بہت اہم. دیکھیے, جو 13 سوالات ہوں گے اس میں ایک تو یہی سوال ہوگا جو آپ سنتی آ رہی ہیں کہ تمہارا خدا کون ہے, تمہارا نبی کون ہے, تمہارا امام کون ہے, تمہارا دین کیا ہے, تمہاری کتاب کون سی ہے, تمہارا قبلہ کون سا ہے, تم نے عمر کیسے گزاری, تم نے مال کیسے جمع کیا اور کس طرح سے خرچ کیا. نماز کے متعلق سوال ہوگا, روزے کے متعلق سوال ہوگا, حج کے متعلق سوال ہوگا, زکوٰۃ کے متعلق سوال ہوگا. زکوٰۃ میں خالی یہ والی زکوٰۃ ہی نہیں, زکوٰۃ فطرہ بھی زکوٰۃ شمار ہوتی ہے. زکوٰۃ کے متعلق سوال ہوگا, اور 13واں سوال انسان کے دوستوں کے متعلق بھی اس سے سوال کیا جائے گا کہ کس طرح کے تم نے دوست بنائے اور کیسے نہیں بنائے. یہ 13 سوالات روایات کے اندر آئے ہیں کہ یہ اس سے پوچھے جائیں گے. اچھا, اب ایک سوال لوگوں کے دل میں پیدا ہوتا ہے کہ بھائی جب خدا کو معلوم ہے ایک چیز تو پھر یہ سوال جواب کرنے کی ضرورت کیا ہے. تو دیکھیے, اتنا اور بتا دیا جائے کہ یہ خدا اپنی معلومات میں معاذ اللہ اضافے کے لیے سوال جواب نہیں کر رہا, بلکہ اس نے بہت سے ملائکہ کی ڈیوٹی ہی عبادت ہی قرار دی ہے. مثلاً منکر و نکیر کی عبادت یہ ہے کہ لوگوں سے سوال جواب کریں. اسی طریقے سے بہت سے فرشتے ایسے ہیں جن کی عبادت کتابت اعمال ہے, یہ جو کرامن کاتبین بیٹھے ہوئے ہیں اور یہ لوگوں کے اعمال لکھ رہے ہیں, ان کی عبادت ہے. بہت سے ملائکہ ایسے ہیں جن کی عبادت ہی مومنین کی حفاظت کرنا, یہ سب اپنی اپنی ڈیوٹی انجام دے رہے ہیں. ان کا خدا نے ایک سسٹم ایسا بنایا ہوا, ورنہ خدا نے معاذ اللہ اپنی معلومات میں اضافے کے لیے ایسا نہیں کیا ہے. اچھا, اب جس شخص نے بھی بالکل صحیح صحیح جواب دے دیے, جو نیک افراد ہوں گے ان کے متعلق فوراً فرشتے اس وقت کہیں گے اب تم سو جاؤ, ایسی نیند اس کو پھر آئے گی جس میں وہ طرح طرح کی کامیابیاں دیکھے گا اور شیریں خواب اس کو نظر آئیں گے. اچھا, اپنا مقام اس کو جنت میں دکھلا دیا جائے گا, اس کو اس کا مقام جنت میں دکھلا دیا جائے گا. اس وقت وہ پروردگار سے کہے گا کہ پروردگار مجھے جنت میں داخل کر دے فوراً. کہا جائے گا ابھی ٹھہر جاؤ, ابھی تمہارے بہن بھائی نہیں آئے ابھی اور دیگر مومنین نہیں آئے, اب سو جاؤ. اور پھر جب وہ اٹھے گا تو پھر قیامت کا دن ہوگا, اور اس وقت وہ اپنے دیکھے گا کہ اس کو کیا ثواب اور فائدہ ملے گا. اور بہت سی روایت میں یہ بات آئی ہے کہ اس کی روح کو آسمانوں میں فوراً بعد لے جایا جاتا ہے سوال و جواب کے وقت, فرشتے اس کو عرش الہی میں لے جاتے ہیں, اس کی روح کو سجدہ کرنے کا حکم دیا جاتا ہے, اور پھر میکائل کو پھر یہ حکم ہوتا ہے کہ اس کو دیگر اربا کے ساتھ رکھو اور اس کا جسم اس کی قبر میں لے جاؤ. قبر اس کی 70 گز لمبی چوڑی ہو جاتی ہے, اور باقاعدہ ایک روایت میں ہے کہ اس کو کھانا بھی کھلایا جاتا ہے. تلاوت قبر سے اس کی قبر روشن ہو جاتی ہے, اور نور اس کی قبر میں آ جاتا ہے جو سورج کی طرح سے چمکتا ہے. اس وقت احتیاطاً نیک اعمال تمام مجسموں کے چاروں طرف جمع ہو جاتے ہیں. روایتوں میں ہے کہ نماز دائیں طرف آ جاتی ہے, زکوٰۃ بائیں طرف ہوتی ہے, صبر و استقامت ارد گرد جم کھڑا ہو جاتا ہے, اور لوگوں پر احسان کرنا اس کے اوپر سایہ فگن ہو جاتا ہے آسمان کی طرح. صبر اس وقت یہ کہتا ہے کہ دیکھو اس کا خیال رکھو, اور دیگر اعمال سے کہتا ہے کہ تم اس کا خیال رکھو, اگر تم اس کے کام نہ آ سکے تو پھر میں اس کے کام آؤں گا. اور جو ہمارے پانچویں امام سے بھی روایت ہے اور چھٹے امام سے بھی روایت ہے کہ 6 چیزیں ایسی ہیں گی جو قبر میں آ جائیں گی, نماز, روزہ, زکوٰۃ تو آئیں گی جیسے کہ ابھی آپ نے سنا, البتہ جو نیکیاں ہیں وہ پاؤں کی جانب ہوں گی, اور حج و عمرہ اس کی پشت کی طرف کھڑا ہو جائے گا. 6 छठी चीज एक बहुत ही खुश शक्ल वहां पर और मौजूद होगी कि सारे आमाल हैरान होकर उससे पूछेंगे कि आप कौन है, तो वो ये कहेंगे, वो शक्ल ये कहेगी, अनल विलायत आले मोहम्मद, मैं आले मोहम्मद की विलायत। वो कहेगी कि अगर तुम में कोई कमी या नक्स हुआ तो मैं इस कमी को आगे पूरी करने के लिए आगे बढ़ूंगी। अब देखिए उसके बाद वो शख्स सो जाएगा। पैगंबर फरमाते हैं कि सबसे ज्यादा पैगंबर से भी रिवायत है और मौला से भी रिवायत है कि आखरत के एतबार से सबसे ज्यादा काबिल रश्क वो आदमी होगा कि जो मिट्टी के नीचे महवे ख्वाब होगा, अजाब से बिल्कुल मुतमईन और सवाब की उम्मीद के अंदर सो रहा होगा, और दुनिया के अंदर जो सबसे काबिल रश्क जो आदमी है वो होगा जो नेकियों में जल्दी करने वाला होगा, जो नेकियों में जल्दी करने वाला होगा। दुनिया में काबिल रश्क वो है और आखरत में वो है जो तमाम अजाबों से बेपरवाह हो चुका है। अच्छा, जैसे ही उसको जन्नत की खुशखबरी दिलाई जाएगी सोने से पहले, वो उछलकर दौड़कर अपने घर वालों के पास उस खुशखबरी को सुनाने जाएगा, सुनाना चाहेगा, लेकिन फरिश्ते इंतहाई खिदमत गुजाराना लहजे में सुनी अनसुनी कर देंगे, कहेंगे कि आप लेटे रहिए, आप कयामत तक आपको यहां पर आराम करना है, और एक ऐसा आराम होगा जिसके अंदर कोई खलल और कमी वाकई ना होगी। मैयत बार बार खुश होकर कहेगी, परवरदिगार जल्द से जल्द कयामत बर्पा कर दे ताकि मैं अपने माल और अपने अहल तक पहुंच सकूं, लेकिन उसको नहीं जाने दिया जाएगा, खुदा की हिकमत है, और बहरहाल उसको वहीं सो जाने का हुक्म हो जाएगा। अच्छा, अब उसके बाद बस मैं आज, क्योंकि वक्त पूरा हो गया, पूरे 5 बज गए हैं, अगरचे थोड़ी सी गुफ्तगू आज और बयान करनी थी लेकिन इसको हम फिलहाल यहीं तक रोकते हैं। थोड़ा सा अलबत्ता मुनकिर नकीरी से मुतालिक जो सही जवाब ना दे सकेंगे उनके साथ क्या होगा, ये हम आगे चलकर अपनी आइंदा गुफ्तगू में जिक्र करेंगे। उसके बाद अगली शायद पूरी गुफ्तगू फिशारे कबर पे होगी, लेकिन इससे बिल्कुल भी डरने और घबराने की जरूरत ना होगी, क्योंकि सारे हम आमाल भी जिक्र कर देंगे, जितने खतरात भी हैं उसकी पेशगी आगाही हो चुकी है, और जो आमाल उससे बचने के वो भी इंशाल्लाह सब बयान कर देंगे। तो आप लोगों के बहुत सारे सवाल भी आ गए, इंशाल्लाह इनको मैं बाद में देखूंगा और इनके बाद में जवाब दिए जाएंगे। अस्सलाम वालेकुम व रहमतुल्लाह।
أنت جل يا صاحب السماوات.